नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभरकै साथ प्रसारण भइरहेको गौरादह खबरमा यहाँहरूलाई स्वागत छ। म पुष्प बराल। गौरादह नगरपालिकासँगको सहकार्यमा हामी गौरादह खबर प्रस्तुत गर्ने गर्दछौँ। यो कार्यक्रममा हामी गौरादह नगर क्षेत्रमा भइरहेका विकास निर्माणका काम, त्यहाँका जनताको अपेक्षा र जनताका अपेक्षालाई जनप्रतिनिधिहरूले कसरी सम्बोधन गर्न सकिरहनु भएको छ भन्ने विषयमा हामी कुराकानी गर्ने गर्दछौँ। आज पनि हामीले गौरादहका विविध पक्षमा कुराकानी गर्ने प्रयास गरेका छौँ। गौरादह नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि विकास निर्माणका काममा केही देखिने गरी कामहरू भएका छन्। विशेष गरेर गौरादह नगरपालिकामा कृषि क्षेत्रमा गरेका कामहरू चर्चामा आउने गर्दछन्। गौरादह नगरपालिका झापा जिल्लाको एउटा ग्राम दक्षिणी भेगको नगरपालिका हो। यहाँ विशेष गरेर कृषि र पशुपालन लगायतका क्षेत्रहरूमा धेरै सम्भावनाहरू रहेका छन्। यहाँका भौतिक पूर्वाधारहरूमा पनि विशेषत पछि नगरपालिका भएका कारण भौतिक पूर्वाधारहरूमा पनि धेरै सुधार गर्नुपर्ने आवश्यकता छ। विशेषत ग्रामीण क्षेत्र भएका कारणले पनि खानेपानी लगायत शिक्षा स्वास्थ्यका विषयमा पनि गौरादह नगरपालिकाले अझै पनि विकास निर्माणका भौतिक पूर्वाधारतर्फका कामहरूलाई अगाडि बढाउन जरुरी रहेको छ। यी लगायत विषयमा आज हामीले प्रत्यक्ष सम्पर्क गरेर गौरादह नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर एकका अध्यक्ष नगेन्द्र भण्डारीसँग कुराकानी गर्न गइरहेका छौँ। उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। नगेन्द्र सर, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
सर नमस्ते। नमस्ते।
तपाईँहरूसँग जनताको धेरै अपेक्षा थियो दोस्रो कार्यकालका लागि। तपाईँहरू आइसकेपछि जसरी पहिलेका जनप्रतिनिधिहरूले एउटा विकास निर्माणको एउटा जग बसाएका थिए, तर त्यसलाई पुरा गर्नका लागि तपाईँहरूसँग धेरै जनताले अपेक्षा गरेका थिए। विकास निर्माणका काममा अथवा जनताका अपेक्षाहरूलाई अहिले तपाईँहरू आइसकेपछि कसरी सम्बोधन भइरहेको छ?
गौरादह नगरपालिका एउटा ग्रामीण क्षेत्रको नगरपालिका हो। यो हिजो 5 गाउँ विकास मिलेर बनेको नगरपालिका भएकोले यसको भौगोलिक क्षेत्रफल पनि ठुलो छ।
हजुर।
र ग्रामीण क्षेत्र भएको कारणले हिजो विकासको पूर्वाधारमा अत्यन्तै कमजोर क्षेत्र भएकोले हामीले जनताले सोचे जस्तो, जनताले चाहे जस्तो, जनताले भने जस्तो पूर्ण गर्न नसके पनि विकासका धेरै आधारशिलाहरू हामीले निर्माण गरिसकेका छौँ। हामीले करिब करिब ग्रामीण क्षेत्रका सडकहरू पनि 90% भन्दा बढी ठाउँहरू हामीले सडक ग्राभल उच्च स्तर गरिसकेका छौँ। हामीले करिब करिब 2-3 पुल कलवर बाहेक सबै ठाउँमा पुल कलबोटहरू निर्माण हामीले गरिसकेका छौँ। र हामी दोस्रो चरणमा निर्वाचित भएर आइसके पछाडि हामीले निर्वाचनकै बेला पनि हामीले हाम्रो कार्यकालमा 50 किलोमिटर सडक नगरपालिकाको स्रोतबाट आफ्नै योजना निर्माण गरेर हामी 50 किलोमिटर सडक हामी कालो पत्र गर्छौँ भन्ने हाम्रो प्रतिबद्धता छ। त्यो पुरा गर्ने अभियानमा हामी लागेका छौँ। र हामी आज समाजतिरखेरि प्रदेश र सङ्घ सरकार बाहेकै हामीले गौरादह नगरपालिकाकै बजेटबाट 15 किलोमिटर हामीले कालो पत्र हामीले गरिसकेका छौँ। यो आर्थिक वर्षमा पनि हामी 15-16-20 किलोमिटर हामी कालो पत्र हामी बनाउने गरेको नगरसभामा हामीले बजेटको व्यवस्थापन गरिसकेका छौँ। र बाँकी क्षेत्रलाई पनि हामीले आगामी 2 त्यसलाई सम्पन्न गर्ने गरी हामी भौतिक विकासको पूर्वाधारतर्फ हामी लागेका छौँ।
जस्तै नगेन्द्र सर, जस्तै तपाईँहरूले बजेट 2 प्रस्तुत गर्नुभयो, एउटा चालु आर्थिक वर्षको र अब आगामी आर्थिक वर्षको पनि तपाईँहरूले भर्खरै बजेट ल्याउनु भएको छ। यसमा दिगो विकास अथवा चाहिँ तपाईँहरूले 5 चाहिँ नगरलाई यस्तो बनाउँछु त्यो अनुसारकै विकास हामी चाहिँ बजेट चाहिँ हामी कार्यान्वयन गर्छौँ भनेर गएको चाहिँ देख्न पाइएन, किन यस्तो हुन्छ सर?
होइन, मैले अघि पनि जोडेँ, भूगोल क्षेत्रफल ठुलो भएको नगरपालिका चाहिँ ग्रामीण क्षेत्रमा भएकोले हाम्रो आन्तरिक बजेट अत्यन्त न्यून भएको र विकास निर्माणमा हामीले प्रदेश सरकार र सङ्घ सरकारसँगै आत्मनिर्भर धेरै बन्नुपर्ने भएको कारणले पनि भने जति सोचे जति हामीले गर्न सकेका छैनौँ। तथापि हामीसँग भएको साधन स्रोत, हामीसँग भएको क्षमतालाई अधिकतम हामीले प्रयोग गरेर हामीले गरेका छौँ। त्यो प्रत्यक्ष जनताहरूले देख्न पनि भएको छ। जस्तै अब हामीले विगतको 5 कार्यकालमा हामीले करिब 12-13 किलोमिटर मात्रै नगरपालिकाले हामीले कालो पत्र गरेका थियौँ भने अहिले हामीले यही 2 15 किलोमिटर भन्दा हाम्रो स्रोतबाट हामीले गरेका छौँ भने यो वर्ष हामीले एउटा फरक ढङ्गको हामीले नीति ल्याएका छौँ। अब 3 वर्षभित्रमा गौरादह नगरपालिकाका आर्थिक विकाससँग, पूर्वाधारसँग, जोडिएका महत्त्वपूर्ण 5-7 सडकहरूलाई हामीले कालोपत्र गरिसक्ने भनेका छौँ। ती सडकहरू एउटा वार्डमा 7-8 किलोमिटरदेखि वार्डहरू जोडिने लिङ्केज बाटाहरू, पालिका जोडिने लिङ्केज बाटाहरू, जो लामो दूरीका बाटाहरू, उत्तर दक्षिण र पूर्व पश्चिमका बाटाहरूलाई हामीले नगरसभामै हामीले छुटाउने गरेका छौँ। र बजेट पनि अस्ति 10 गते पनि बजेट प्रस्ताव भएको छ, त्यो बजेटमा पनि हामीले त्यसको बजेटको पनि हामीले व्यवस्थापन गरेका छौँ। र मैले अघि पनि भने हामीले ठुला पुलहरू प्रदेश सङ्घ सरकारसँग समन्वय गरेर नगरपालिकाले गर्न सकिने पुल कलबोटहरू हामीले चाहिँ निर्माण गरिसकेका छौँ। हामीलाई पुल कलबोटको मागहरू पनि कम आउन थालिसकेको छ, त्यस्ता ठाउँहरू पनि हामीले करिब सकेका छौँ। अब केही ठाउँहरूमा हामीले सामान्य बस कलबोटहरू 10 बिजहरू लाउने छौँ, त्यो यो आर्थिक वर्षमा पनि हामीले त्यसलाई समेटेका छौँ। र हामीले विद्यालयका भौतिक संरचनाहरू, अन्य सङ्घ संस्थाका संरचनाहरू, सामुदायिक कलेजका भवनहरूलाई पनि हामीले करिब करिब सक्दै लगाएका छौँ। यसरी हेर्दाखेरि हामी भौतिक विकास पूर्वाधारतर्फ हामी निकै अगाडि बढेका छौँ र निकै फड्को मारेका छौँ। हिजोसम्म ग्रामीण क्षेत्रमा जाँदाखेरि कहीँ कालोपत्रे बाटा हाम्रो भेटिँदैन थियो, आज हामी प्रशस्ती ठाउँहरूमा हामी कालोपत्रे बाटाहरू हामीले गरेका छौँ। सँगै हामीले पानी निकासका ढलका व्यवस्थापनहरू हामीले गरेका छौँ र सडक र दिगो विकाससँग जोडेर हामीले रिटर्निङ वालका व्यवस्थाहरू हामीले गरेका छौँ। रिटर्निङ वालका कामहरू पनि सडकमा हामीले त्यत्तिकै गरेका छौँ र त्यस मानेमा पनि हामी त्यति धेरै कमजोर होइनौँ। हामीसँग भएको आर्थिक जुन बजेट छ, बजेटको भुलामा हेर्दाखेरि हाम्रो कामको परिणाम हाम्रो उल्लेख मात्र गरेका छौँ।
नगेन्द्र सर, अब विशेष त तपाईँहरूको ग्रामीण क्षेत्र पनि हो, विशेष गरेर तपाईँहरूको प्रमुख उत्पादन हुने अथवा कृषि नै हो, तपाईँहरूको प्रमुख आय स्रोतको बाटो भनेको कृषि नै हो। तर आज पनि कृषिमा चाहिँ भने जस्तो बजेट, पर्याप्त बजेट आएको छैन भन्ने खालको जनताको गुनासो छ। यसलाई वैज्ञानिक आधुनिक कृषि प्रणालीतर्फ लान चाहिँ के छ, अहिलेको अवस्था के छ सर?
हामीले गत सालबाट अलिक फरक ढङ्गले कृषि कार्यक्रमहरू सञ्चालन गरेका छौँ। खास गरी पनि हामीले यहाँका पुराना रैथाने बालीहरूको संवर्धन गर्ने, अनि हामीले कृषकहरूलाई चाहिँ दोहोरो फाइदा हुने खालका व्यवसाय गर्नका लागि हामीले प्रोत्साहन गरेका छौँ। जसमा हामीले तोरी बालीलाई प्रवर्धन गऱ्यौँ गत साल, हामीले फापरलाई चाहिँ हामीले फापर बालीलाई हामीले प्रोत्साहन गऱ्यौँ, र तोरी र फापर सँगसँगै हामीले कृषकहरूलाई मौरीका घारहरू पनि हामीले वितरण गऱ्यौँ। जहाँ तोरी हुन्छ, जहाँ फापर हुन्छ, त्यहाँ चाहिँ मौरीका घारहरू लगाएर राखिदिने, त्यसका लागि हामीले घारमा अनुदानहरू दिने, किसानहरूलाई घारहरू दिने, अनि मह प्रशोधन गर्नको लागि मदानीहरू दिने गरेर हामीले यसरी कृषिलाई हामीले सँगसँगै जोडेर लिएर गएका छौँ। त्यसै गरी हामीले कृषिलाई गर्नको लागि प्रदेश सरकारसँग समन्वय गरेर हामीले साना सिँचाइका मोटरहरू वितरण गर्ने, बोरिङहरू चाहिँ वितरण गर्ने, अनि यहाँका चाहिँ जल स्रोतसँग जोडिएका चाहिँ सिँचाइका योजनाहरूलाई हामीले सञ्चालन गर्ने हामीले गरेका छौँ। र गौरादामा रहेको एउटा जुन नमुना खेती छ, जो एउटा राष्ट्रिय रूपमा जुन चर्चा छ, यसलाई हामीले बिउ प्रशोधनको केन्द्रको रूपमा हामीले स्थापित गर्ने, र हामीले गत साल तोरी बारेमा हामीले चाहिँ एउटा विशेष प्रोग्राम गऱ्यौँ। योपालि हामी सायद गौरादालाई पुग्ने तोरीको बिउ हामीले यहीँ उत्पादन गरेर सहकारीहरूलाई त्यसलाई खरिद गराएर हामीले त्यही बिउहरूलाई चाहिँ किसानहरूलाई फेरि पनि वितरण गर्ने जस्ता कामहरू हामीले गरेका छौँ। र अब हामी यो आर्थिक वर्षमा किसानहरूलाई केही राहत होस् भनेर हामीले चाहिँ चैत वैशाख र ग्रीष्मको माथि वर्षे धान लगाउने भएको हुँदा बढीभन्दा बढी सिँचाइमा विद्युतको मिटर उठ्ने गर्छ, त्यसमा हामीले 50% चाहिँ नगरपालिकालाई अनुदान दिने भनेर हामीले बजेटको व्यवस्थापन गरेका छौँ। र यान्त्रिकरणमा पनि हामीले धेरै चिजहरू दिएका छौँ। अहिले पनि हामी मिनिट चाहिँ 9 HPको चाहिँ मेसिनहरू चाहिँ हामी बाँडिरहेका छौँ, जो चाहिँ घरमा सर्वसाधारण महिलादेखि बालबच्चा सबैले चाहिँ जोत्न सकिने किरीका मिनी ट्र्याक्टरहरू हामीले बाँड्दैछौँ, पावर टिलरहरू हामीले यसरी बाँडिरहेका छौँ। भने यो आर्थिक वर्षमा हामीलाई प्रदेश सरकारबाट 50 लाख रुपियाँ यान्त्रिकरणमा सशस्त्र अनुदान आएको छ। पालिकाले पनि उल्लेख्य मात्रामा कृषिमा बजेटहरू हामीले छुट्याएका छौँ। यसरी हेर्दाखेरि यो कृषि एकैचोटि गर्न सकिने पनि रहन्छ। हामीले माटो परीक्षण गरेर चुन हामीले चाहिँ 1 लाख करिब 6,000 मेट्रिक टन चाहिँ हामीले कृषि चुन पनि हामीले किसानहरूलाई हामीले बाँडेका छौँ, र हामी कृषि पाठशालाहरू पनि चलाउँदैछौँ, र हामीसँग एउटा कृषिसँग जोडिएको हामीसँग गौरादामा एउटा कृषि क्याम्पस छ, नेपाल सरकारको आङ्गिक कृषि क्याम्पस, त्योसँग सहकार्य गरेर हामी कृषकको किसानको खेतमा गएर सेवा दिने हामीले योजना हामीले बनाएका छौँ। हामीसँग कृषि प्राविधिकहरूलाई पनि हामीले वार्गत ढङ्गको जिम्मेवारी हामीले दिएका छौँ, त्यसो हुँदा हामी किसानकै घरमा गएर सेवा दिने गरेका छौँ। हामीले किसानसँग जोडिएको पशु सेवा, अन्य पशु पङ्क्ति सेवालाई पनि हामीले त्यत्तिकै लगाएका छौँ। हामीले पशु बिमालाई साझेदारीमा कार्यक्रम 9 वार्डमा हामीले सञ्चालन गरेका छौँ। हामीले लोकल कुखुरा यस्ता मासुको पकेट क्षेत्रहरू गाई बस्तुका गोठ सुधारका कुराहरू म्याट वितरण जस्ता क्रियाकलापहरू हामीले गरिरहेका छौँ र किसानहरूलाई हामीले तालिमहरू पनि दिइरहेका छौँ र हामी यो आर्थिक वर्षबाट हामी जैविक मल निर्माण गर्ने एउटा के भने प्लान्टै निर्माण गरेर हाम्रो वार्ड नम्बर सातमा त्यहाँबाट हामी जैविक मलहरू हामी उत्पादन गरेर किसानलाई रासायनिक मललाई विस्थापित गर्ने अभियानमा लागेका छौँ। सँगै हामीले यो किसानहरूले चाहिँ बाली नालीमा बढी रासायनिक मलहरू प्रयोग गरेको हुँदा मान्छेको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने हुँदा हामीले जैविक विषादीहरू पनि गाउँघरमै भएका लहरा झारबुटा जङ्गलहरूलाई चाहिँ कलेक्सन गरेर त्यहाँबाट जैविक विषादीहरू पनि उत्पादन गर्ने र जैविक विषादीलाई लगाएर हामी उत्पादनलाई बढाउने लागतलाई घटाउने अभियानमा हामी लागेका छौँ। यसले केही उपलब्धिहरू पनि हामीले हासिल गरेका छौँ।
अब यो विशेष गरेर शिक्षा र स्वास्थ्यमा अलिक बढी नै बजेटहरू आउने गर्छ तर त्यसको चाहिँ प्रभावकारिता अन्य पालिकामा पनि त्यति देखिएको छैन। जस्तै अब अहिले सरकारले 15 बेडको नगर अस्पतालको कुराहरू अगाडि बढाएको थियो। ग्रामीण क्षेत्र भएकाले स्वास्थ्यमा तपाईँहरूलाई पनि ठुलो चुनौती छ होइन, अलिक ठुलो चाहिँ रोग लागेमा अति ठुलो बिरामी भएमा कि दमक ल्याउनुपर्ने कि बिरतामोड लानुपर्ने कि विराटनगर पुर्याउनु पर्ने अवस्था छ। अब यो स्वास्थ्यको क्षेत्रमा चाहिँ नगरले कसरी सोचेको छ?
यसमा केही प्राविधिक कुराहरू छन्। सङ्घ सरकारले 15 बेडको अस्पताल र 5 बेडको अस्पताल सबै पालिकामा चाहिँ निर्माण गर्ने भनेर कार्यक्रम घोषणा गर्यो। धेरै ठाउँमा चाहिँ त्यसका शिलान्यासहरू पनि भए र हामीसँग जग्गाको व्यवस्था भन्न नसकेको कारणले हामीले सुरुमा गर्न सकेनौँ। अहिले हामीले नगर अस्पताल सञ्चालन गर्नका लागि जनताहरूबाट 32 कट्ठा जग्गा हामीले पास गराएर हाम्रो नगरपालिकाको नाममा ल्याइसकेका छौँ र यो सालबाट हामी चाहिँ भवन निर्माण गर्दैछौँ र अहिले हामीले गोरा र वार्ड नम्बर 1 रहेको पुरानो स्वास्थ्य चौकीलाई नगर अस्पतालको रूपमा रूपान्तरण गरेका छौँ र करिब 1-1.5 वर्षबाट त्यो हाम्रो सञ्चालनमा रहेको छ र हामीले सरकारको एउटा कस्तो विडम्बना भन्नुहुन्छ भनेदेखि सरकारले घोषणा गर्यो नगर अस्पताल बनाऊ गाउँपालिकाको अस्पताल बनाऊ भनेर तर जनशक्ति उसले दिन्न। हामीले एमबिबिएस डाक्टर राख्नु पऱ्यो, तपाईँले चाहिँ हामीले फार्मेसीका डक्टरहरू राख्नु पऱ्यो, ल्याबका चाहिँ एसिस्टेन्टहरू राख्नु पऱ्यो भनेदेखि हामीले आन्तरिक स्रोतबाट त्यसको व्यवस्थापन गर्नुपर्ने हुन्छ र अहिले गौराबा नगर अस्पतालमा हामीले करिब 1.5 वर्षको बिचमा अत्यन्तै धेरै ठुलो उपलब्धि हामीले हासिल गरेका छौँ। यहाँका प्राथमिक चरणका उपचारहरू हामीले यहीँबाट गरेर हामीले पठाउने गरेका छौँ। यहाँ हामीले एमबिबिएस डक्टरहरूको हामीले आफ्ना आन्तरिक स्रोतबाट राखेका छौँ, फार्मेसीहरू पनि हामीले राखेका छौँ र अहिले अन्य निजी क्षेत्रका सामुदायिक अस्पतालहरूसँग सहकार्य गरेर हामीले हरेक दिन एक एकवटा विशेषज्ञ डाक्टरहरू हामीले ल्याएर हामीले सेवा दिइरहेका छौँ। यसरी हेर्दाखेरि नगर अस्पतालमा हामीले पछिल्लो दिनको अपडेटमा पनि कम्तीमा 200-250 सेवाकर्मी ल्याएर दैनिक रूपमा चाहिँ सेवा उपलब्ध गराइरहनु भएको छ। हामीले इमर्जेन्सी सेवा चाहिँ हामीले सञ्चालन गरेका छौँ र हामी यो भदौबाट हामी बेडको पनि हामी व्यवस्थापन गर्दैछौँ। हामी 24 घन्टा ओपिडीलाई खुल्ला गर्ने र अहिले इमर्जेन्सी मात्रै 24 घन्टा खुल्ला छ। हामीले ओपिडी सेवालाई पनि सञ्चालन गर्ने र बेड भर्नासहित विभिन्न आवश्यकता अनुसार कुनै बिरामीलाई राखेर गर्ने जनस्रोत र बजेटकै हामीले व्यवस्थापन गरेका छौँ। हामीले ल्याबका सेवाहरू थपेका छौँ। हामीले भिडियो एक्सरे मेसिनसहित राख्ने भनेर पनि टेन्डर आह्वान गरिसकेका छौँ। यस मानेमा हामीले स्वास्थ्यतर्फ हामी सन्तोषजनक ठाउँमा पनि अहिले पूर्ण रूपमा सन्तोषजनक नभए पनि हाम्रो जुन क्षमता छ, हाम्रो जुन हैसियत छ, त्यसबाट हामीले धेरै सुविधाहरू दिएका छौँ। हामीले बिमाको रिफर सेन्टर पनि हामीले यसलाई चाहिँ नेपाल सरकारसँग अनुमति लिएर हामीले सञ्चालन गरिसकेका छौँ। त्यसो हुँदा एउटा ग्रामीण क्षेत्रमा रहेको पालिकाले आफ्नो आन्तरिक स्रोत र साधनबाट गर्न सकिने व्यवस्थापनमा हामीले कुनै कमजोर चाहिँ गरेका छैनौँ। बजेटको उचित व्यवस्थापन हामीले गरेका छौँ र जनतालाई हामी बढीभन्दा बढी सेवा यहाँ दिन लागेका छौँ र अब ठुलो क्षेत्रमा ठुलो अस्पतालहरू जो सेवा क्षेत्र दिनमाथि चाहेर पनि हामीसँग सक्दैनौँ किनकि हामीसँग इक्विपमेन्ट पनि त छैन। प्रदेश सरकार सङ्घ सरकारले पनि त्यसको लागि इक्विपमेन्ट दिने कुरामा सहयोग गर्दैन। हामीले पटक पटक मागेका छौँ तर अब यो खरिद प्रक्रिया हामीले दिन मिल्दैन के मिल्दैन भनेर हामीले प्राप्त गरेका छैनौँ। त्यसो भए हाम्रो आन्तरिक स्रोतबाटै उपकरणहरू खरिद जनशक्तिको व्यवस्थापन गरेर हामीले यसलाई व्यवस्थित गरेर लिएर गइरहेका छौँ।
जस्तै अहिले गौराधा नगरपालिका अन्तर्गत गौराधा बजार क्षेत्रमा होइन सहरी क्षेत्रमा चाहिँ कसरी व्यवस्थापन गर्नुभएको छ, ऐतिहासिक स्थलहरू पनि छन् तिनीहरूको चाहिँ सुधारको निम्ति तिनीहरूको संरक्षणको निम्ति चाहिँ नगरले के गरिरहेको छ?
गौराधाको एउटा गौरवको योजना र यहाँको ऐतिहासिक नामसँग जोडिएको गौरादा पोखरी थियो, जसको चाहिँ हाम्रो आर्थिक हिसाब र पर्यटकीय हिसाबबाट चाहिँ यसलाई हामीले मूल चाहिँ एजेन्डाको रूपमा हामीले लिएर गएका थियौँ। यो ठुलो प्रोजेक्ट भएकोले नगरपालिकाले आर्थिक गर्न सक्दैन थियो। हामीले डिपिआर निर्माण गरेर प्रदेश सरकारसँग हामीले लगइन गरेर गत अहिले अहिलेको आर्थिक वर्ष 81 पनि प्रदेश सरकारले 4 करोड रुपियाँ विनियोजन गरेको थियो। त्यो उसै ठेक्का टेन्डर लगाएर 4 करोडको काममा चाहिँ दिलो गएको थियो। त्यसले गर्दा 3 करोड 6 लाख भ्याटसहितको काम सकेर अन्तिम चरणमा आइसकेर गोरखा पोखरीको रूप हामीले अहिले पनि दिएका छौँ। र 81-82 लागि पनि प्रदेश सरकारबाट 4 करोड रुपियाँ विनियोजन भएको छ। त्यो पनि हामीले छिटोभन्दा छिटो हाम्रो डिपिआरलाई टेकेर डिपिआरको जगमा टेकेर त्यसलाई हामी फेरि पनि यो भदौ असोजमै टेन्डर प्रक्रियामा लगाएर यसलाई हामी यो चाहिँ यसलाई निरन्तर क्रमागत योजनामा लगाएर हामी गर्न तयारीमा छौँ। र यो आर्थिक वर्षको अन्त्यतिर हामी यसलाई जे जस्तो भए पनि अपरेसन गर्ने तयारीका साथ हामी लागेका छौँ। र यहाँको शान्ति सुरक्षाको हिसाबमा हामीसँग इलाका प्रहरी कार्यालय छ, यसलाई हामीले सक्ने स्थानीय पालिकाबाट गर्न सक्ने सहयोगहरू हामीले गरेर यहाँको शान्ति सुरक्षालाई केही व्यवस्थापन गरेका छौँ। हामीसँग स्वास्थ्य चौकीहरू छन्, प्रहरी चौकीहरू छन्, हामीसँग एउटा सशस्त्र प्रहरी छ, यसलाई पनि हामीले समायोजन गरेर यहाँको शान्ति सुरक्षा सुशासनमा हामीले सहकार्य गरेर अगाडि बढाएका छौँ। र गौरादाको इलाका प्रहरी कार्यालयमा हाम्रो जग्गा थिएन, हामी अस्थायी पनि बसेका थियौँ। हामीले स्थानीय जनताहरूसँग जमिन लिएर घेराबेरा पनि भएको छ, सायद यो सालबाट भवन पनि निर्माण भएर त्यसले एउटा स्थायित्व ग्रहण गर्छ भन्ने कुरा हामीले अगाडि बढाएर लिएर गएका छौँ।
अब नगेन्द्र सर, आन्तरिक आय स्रोतलाई वृद्धि गर्नु छ, व्यवस्थित गर्नु छ, होइन आन्तरिक करका दायराहरूलाई चाहिँ फराकिलो बनाउनु छ र वैज्ञानिक कर प्रणाली लागू गर्नु छ, यसमा चाहिँ नगरले चालु आर्थिक वर्षमा के गर्यो र आगामी आर्थिक वर्षको योजना कस्तो छ?
हामीले गत सालबाट प्रगतिशील वैज्ञानिक कर प्रणाली हामीले लागू गरेका छौँ। हामीले यहाँको भूमि वर्गीकरणको आधारमा गत साल हामीले केही चाहिँ राजस्वमा केही परिवर्तन गर्यौँ। सम्पत्ति कर हामीले लागू गरेका छौँ र हामीले व्यापार व्यवसाय र निजी उद्योगहरूलाई पनि प्रवर्धन गर्ने ट्याक्स सक्री गर्ने त्यहाँ कोही चाहिँ गोरखामा मजुलो खालको उद्योगहरू गर्न आउँछ भने भौतिक पूर्वाधारहरू, बिजुलीका कुराहरू, सडकका कुराहरू, अन्य कुराहरूमा हामी सहयोग गर्ने भनेर चाहिँ हामीले आकर्षण पनि गरेका छौँ। र खास गरिकन यहाँको प्रमुख स्रोत भनेको चाहिँ ग्रामीण क्षेत्रको कृषि र भूमि नै हो। हामीसँग सबैभन्दा ठुलो स्रोत भनेको चाहिँ सम्पत्ति कर र मालपोत नै हो। त्यसमा यसलाई हामीले एउटा वैज्ञानिक ढङ्गबाट अहिले हामीले लगाएका छौँ। हामीले यसलाई सहरी क्षेत्रलाई एउटा क्याटेगोरीमा, आवास क्षेत्रलाई एउटा क्याटेगोरीमा, कृषि क्षेत्रलाई एउटा क्याटेगोरीमा, अनि नदी उपास क्षेत्र भनेर चाहिँ यसलाई हामीले चाहिँ 4-5 चरणमा गरेर चाहिँ हामीले वैज्ञानिक करहरू लाउने गरेका छौँ। सम्पत्ति करमा पनि हामीले त्यही ढङ्गले कम गरेका छौँ। र यो वर्षले चाहिँ हामीले घर नक्सालाई अलिकति चाहिँ व्यवस्थित गरेर लिएर जाने गरेका छौँ। व्यवसायहरूलाई चाहिँ हामीले लामो समयसम्म व्यवसाय सञ्चालन गरेर नगरपालिकामा नआएका व्यवसायहरूलाई आउनलाई आह्वान गरेका छौँ। केही सुविधाहरू पनि हामीले दिएका छौँ। र यो वर्ष हामी घर नक्सा पासको लागि नगरपालिकाबाट नक्सा ड्रोइङहरू निकालिदिने, न्यूनतम शुल्क लिइदिने, त्यसको शाखा एउटा क्षेत्र निर्माण गरेर सबैलाई त्यहाँ आउनको लागि हामी एउटा सहज ढङ्गले आउने वातावरण निर्माण गर्ने क्रममा हामी लागेका छौँ। करको दायराहरूलाई हामीले केही अलिकति फराकिलो बनाएका छौँ।
अब नगेन्द्र सर, जस्तै भौतिक पूर्वाधारतर्फ देखिने गरी कामहरू भइरहेकै छन्, तर यो सामाजिक विकासतर्फको खर्च गराइको उपलब्धि चाहिँ न्यून देखिन्छ। अन्य पालिकामा पनि, गौरादामा पनि त्यो देखिन्छ। अनुदानका कार्यक्रमहरू चाहिँ हामी दिन्छौँ, त्यसको प्रतिफल प्राप्त नगरेको अवस्था छ। अन्य तालिमहरूका कुराहरू छन्, ती तालिमका लागि तालिम मात्रै भएको पनि देख्न सकिन्छ। त्यसको उपलब्धि चाहिँ नगरले अपेक्षा गरे अनुसार छैन। किन अब यसपालि चाहिँ तपाईँहरूले कसरी सोच्नु भएको छ र अगाडिको रिजल्ट कस्तो पाउनु भएको छ?
हामीले सामाजिक क्षेत्रमा गरिने स्वास्थ्य सम्बन्धीका कामहरू जनताले प्रत्यक्ष देखिने र लाभान्वित हुने गरेका छन्। यो उपलब्धिमूलक छ। सामाजिक क्षेत्रमा हामीले स्वास्थ्य पनि पर्छ, स्वास्थ्यमा देखिने गरी गरेका छौँ, त्यसको प्रतिफल जनताले महसुस गर्ने भएको छ। हामीले स्वास्थ्य बिमा हामीले जनतासँग साझेदारीमा गरेका छौँ, यो प्रत्यक्ष रूपमा देखिने गरी गरेको छ। र हामीले आयुर्वेद शाखालाई पनि जाने नागरिक आरोग्य सेवा केन्द्र भनेर चाहिँ हरेक महिनाको 2-3 ठाउँ हामीले चाहिँ घुम्ती शिविरहरू सञ्चालन गरेका छौँ, यसले पनि प्रत्यक्ष प्रभाव देखिएको छ। हामीले सामाजिक क्षेत्रभित्र शिक्षाको गुणस्तर गर्नलाई हामीले परिणाम देखाएर हामीले त्यो सुधारहरू गरेका छौँ। हिजो कतिपय विद्यालयहरू मर्च हुने अवस्थामा थिए, हामीले पब्लिकलाई त्यहाँको प्रशासनलाई त्यहाँको शिक्षक युनिटलाई व्यवस्थापनलाई हामीले पटक पटक बसेर घनीभूत गरेर छलफल गर्दाखेरि भौतिक पूर्वाधारको कुरामा हामी सहयोग गर्छौँ, शैक्षिक गुणस्तरको कुरामा हामी सहयोग गर्छौँ, तर विद्यार्थी सङ्ख्यालाई चाहिँ बढाएर लिएर जानुपर्छ भन्दा आज हिजो नर्थ हुने विद्यालयहरूमा हिजो 30-40 भएका विद्यालयहरूमा आज 100 बढी खरस भएको छ। त्यस मानमा हामी सामुदायिक विद्यालयतर्फ पनि हामीले अलिकति फड्को मारेका छौँ। हामीले हाम्रो यो दोस्रो कार्यकालमा हाम्रो 2 वर्षको बिचमा गौरामा 2 प्राविधिक शिक्षालयहरू हामीले स्थापना गरेका छौँ। त्यसका लागि हामीले सेवा सुविधाहरू पनि चाहिँ अनुदानका कुराहरू, विद्यार्थीलाई छुटका कुराहरू, विद्यार्थीको शुल्कमा 50% चाहिँ हामीले ती दिने व्यवस्थापनहरू हामीले गरेका छौँ। गौरामा हामीले एउटा सामुदायिक कलेज छ, त्यो सामुदायिक कलेजमा पढ्ने बुहारीहरूलाई पूर्ण रूपमा निशुल्क, छोरीहरूलाई 50% चाहिँ हामीले फिसमा हामीले चाहिँ सेवा सुविधाहरू दिएका छौँ। यस मानमा अन्य प्राविधिक क्षेत्रमा पढ्ने विद्यार्थीहरूलाई पनि हामीले नगरपालिकाले चाहिँ सहयोगहरू हामीले गर्दै आएका छौँ। हरेक वडाहरूले पनि प्राविधिक क्षेत्रमा पढ्ने विद्यार्थी जो विपन्न परिवारहरू छन् उनीहरूको लागि बजेटको व्यवस्थापन गरेर हामीले सहयोगहरू गरिरहेका छौँ। र यो खास गरिकन यो शिक्षामूलक कुराहरू, तालिमका कुराहरू, गोष्ठीका कुराहरूमा चाहिँ यो चाहिँ हामीले जति सरकारले लगानी गरेको छ, जे आशा गरेको छ त्यसको प्रतिफल चाहिँ हामीले अलिक प्राप्त गर्न सकेका छैनौँ। तालिम व्यावसायिक बन्नको लागि, रोजगारमूलक बन्नको लागि हामी तालिम दिन्छौँ, प्रशिक्षण दिन्छौँ, उहाँलाई सक्षम योग्यता बनाउँछौँ, तर त्यो तालिम लिएका मान्छेहरूमा त्यो इच्छा शक्ति देखिँदैन। त्यसमा केही मान्छेहरूमा एउटा व्यवस्थापन छ, व्यावसायिक बन्नलाई लगानीको अभाव छ, त्यसमा लगानीको अभावलाई पनि हामीले के भनेका छौँ, कम्तीमा तपाईँहरू समूह बनाएर आउनुहोस्। समूह बनाएर आइसके पछाडि हामी उपकरणका सामानहरू हामी अनुदानमा नगरपालिकालाई दिन्छौँ भनेर छ। यसमा इच्छा शक्तिको पनि अभाव छ। हामी प्रयत्न गर्छौँ, तर जो मान्छेले गर्नुपर्ने हो, जो मान्छेले सेवा लिनुपर्ने हो, त्यस्तो चाहिँ त्यो समुदाय चाहिँ अलिकति बढी निष्क्रिय भएको, इच्छा शक्तिमा कम देखेको कारणले जति आशातीत गरेको त्यो त्यति भएको छैन। र अनुदानको हकमा हामीले कृषि क्षेत्रमा जे अनुदान हामीले वितरण गरेका छौँ त्यो उपलब्धिमूलक छ भन्ने कुरा हामीलाई लागेको छ। यसले यहाँको उत्पादन पनि वृद्धि भएको छ र मानिसहरू व्यवसायमा अलिक बढी आकर्षित पनि हुनुभएको छ। विभिन्न चाहिँ कृषिसँग जोडिएका फर्महरू सञ्चालन गर्नुभएको छ, त्यस मानमा केही उपलब्धिमूलकहरू छन्। तथापि हामीले जे सोचेका छौँ, जे अपेक्षा गरेका छौँ,
अब नगेन्द्र सर, अन्त्यमा जस्तै अब यो अहिले वर्षाको समय छ, गौरादह नगरपालिका पनि डुबान र कटानबाट चाहिँ जोखिममा परेकै नगरपालिकामा पर्दछ, नदीहरू ठुल्ठुला नदीहरू गौरादह नगरपालिका भएर बग्ने गर्दछन्। अब यो चाहिँ भइपरि आउने बेलामा तपाईँहरूको सङ्कटको बेलामा बजेटको अवस्था के छ, तपाईँहरूको पूर्व तयारी के छ, होइन ठुला खालको महामारी डिजिजहरू आयो भने त्यसलाई पूर्व तयारीहरू नगरले बजेट कसरी व्यवस्था गरेको छ, तपाईँहरूको चाहिँ यस विषयमा चाहिँ नगरले के सोचिरहेको छ?
अहिले हामीले यो विपद व्यवस्थापन भन्ने छुट्टै एउटा हाम्रो निकाय छ, त्यहाँ हामीले अहिले पनि 80 लाख रुपियाँ पैसा विनियोजन गरेका छौँ। यो नगर प्रमुखको अध्यक्षतामा एउटा चाहिँ एउटा समिति छ, यसलाई चाहिँ हामीले माकै साङ्गो जस्तो हामीले यसलाई बनाएका छौँ। अहिले स्थानीय निकाय, सुरक्षा निकाय, रेड क्रस र स्थानीय सङ्घ संस्था र सामाजिक व्यक्तित्वहरू, राजनीतिक दलहरू सहित समेटेर चाहिँ हामीले एउटा समिति बनाएका छौँ। त्यसको केही समय अगाडि हामीले एउटा चाहिँ सम्भावित हुनसक्ने दुर्घटनाहरू, दैविक प्रकोपहरू, क्षति हुने क्षेत्रहरू, क्षति हुने लाभान्वित सङ्ख्याहरू, परिवारहरू भनेर चाहिँ हामीले एउटा त्यसको सामान्य तथ्याङ्कहरू पनि सङ्कलन गर्ने र हामीले तत्काल आपतकालीन केही पऱ्यो भनेदेखि खाद्यान्न सामग्रीहरूको निम्ति हामीले चाहिँ स्टोर गर्ने र सुरक्षा निकायलाई उद्धारको लागि चाहिनको लागि के चाहिन्छ भनेर सुरक्षासँगै मागेर हामीले त्यो उपलब्ध पनि हामीले गराइसकेका छौँ। सशस्त्र प्रहरी बललाई र नेपाल जनपथ प्रहरीलाई हामीले सुरक्षा सम्बन्धीका दैविक प्रकोपको बेलामा हामीले के गर्नुपर्छ भन्ने कुरा हामीले त्यो पनि चाहिने उपकरणका सामानहरू हामीले उपलब्ध गराएका छौँ। र हामीले एउटा अहिले नगरपालिकाकै मार्फतमा रहेर एउटा सामाजिक सञ्जाल पेज पनि बनाएका छौँ, त्यहाँबाट चाहिँ यो मौसमविदहरूले दैनिक रूपमा चाहिँ अपडेट गरेका कुराहरू हामी पालिकाको तर्फबाट अपडेट गर्ने, त्यो क्षेत्रका जनताहरूलाई सुसूचित गराउने हामीले एउटा खासै बनाएका छौँ र त्यहाँबाट हामी यसलाई व्यवस्थित ढङ्गले सञ्चालन गरेर लिएर जाने गरेका छौँ। यसमा हामीले तमाम नगरवासीहरूलाई हामीले सहयोगको लागि अपिल पनि गरेका छौँ, किनकि यो आपद विपत्र सङ्कटमा भनेको राज्यले नै त थाम्न सक्दैन, त्यसमा सबै समुदायको सहयोगको अपेक्षा गरेर हामीले एउटा संयन्त्र हामीले निर्माण गरेर काम गरेका छौँ, बजेटको व्यवस्था पनि हामीले गरेका छौँ र आवश्यक पऱ्यो भने चाहिँ हामीले छुट्याएको 80 लाख रुपियाँले ठुलो महामारी आयो, बाढी पहिरो आएर विस्थापित भयो भने हामी अन्य क्षेत्रको रकम डाइभर्ट गरेर पनि यसलाई व्यवस्थित गर्ने कुरामा हामी लागेका छौँ।
हस्, अत्यन्तै व्यस्तताको बावजुद पनि समय प्रदान गर्नुभयो र गौरवका विषयमा जनताहरूलाई जानकारी गराइदिनुभयो, समय प्रदान गर्नुभएकोमा नगेन्द्र सर यहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु।
यहाँलाई पनि केही कुरा राख्ने अवसर दिनुभएकोमा तपाईँहरूको परिवारलाई पनि धन्यवाद।
हस् त, उहाँ हुनुहुन्थ्यो गौरवदा नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर 1 का अध्यक्ष नगेन्द्र भण्डारी, रेडियो भिजनमा गौरवदा खबरमा कुराकानी गर्दै। हवस् त, आजलाई गौरवदा खबर यति नै। हामी अर्को कार्यक्रममा फरक विषयवस्तु लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल पनि बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।